यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। मुलुकमा एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्नुपर्नेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जोड। नेपाली कंग्रेस केन्द्रीय कार्य समिति बैठक साउन 24 गते बस्दै। अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत बिक्री वितरण भएका 100 भन्दा बढ़ी शंकास्पद नक्कली उत्पादन वाणिज्य विभागद्वारा नियन्त्रणमा। र इण्डोनेसियाको मदुरा टापुमा एउटा डुंगामा आग लागिहुँदा कम्तीमा 5 जनाको मृत्यु, 41 जना बेपत्ता।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य मान्यता, नैतिकता सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात गर्न आवश्यक रहेको बताउनु भएको छ। तुलसीलाल अमात्यको 29 स्मृति दिवसका अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा आज ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उहाँले नेता अमात्यको त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता युक्त राष्ट्र भएकाले विविधता बीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबैले संयमता अपनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसले आउँदो श्रावण 24 गते केन्द्रीय कार्य समिति बैठक बोलाएको छ। श्रावण 24 गते आइतबार दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय बीपी नगर ललितपुरमा केन्द्रीय कार्य समिति बैठक बस्ने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा आज जारी विज्ञप्तीमा जनाइएको छ। सिराहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले आज सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यू आदेश अहिले 7 बजेदेखि हटाइएको जनाएको छ। गोलबजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ। सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेवरसाइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। दुवै नगरपालिकामा 5 जना भन्दा बढ़ी व्यक्ति भेला हुन, सभा, जुलुस, धरना तथा प्रदर्शन गर्न नपाइने गरी अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको जनाइएको छ। जनकपुर जयनगर विजलपुर रेल सेवा आजबाट पुनः सुचारू भएको छ। स्थानीय प्रशासनले जनकपुर धाम उपमहानगरपालिकाको 4 किल्ला क्षेत्रमा जारी गरेको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेपछि जयनगर जनकपुर भंगह रेलखण्डको रेल सेवा पुनः शुरू भएको नेपाल रेलवे कम्पनी लिमिटेडले जनाएको हो। नेपालको एकमात्र जनकपुर जयनगर विजलपुरा ब्रोडगेज रेल सेवा 51 किलोमिटर रहेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 100 भन्दा बढ़ी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत बिक्री वितरण भइरहेका तेल, श्याम्पू, चिया, खाद्य पूरक आहार लगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो। ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्ने नमिल्ने बारेमा परीक्षण भइरहेको विभागले जनाएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको जनाउँदै विभागका महानिर्देशक मोतीराम सापकोटाले नक्कली उत्पादनको बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पार्नुभयो। नेपाल सरकारले विश्वको 12 अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा यही साउन 14 गते क्याम्प 2 क्याम्प 3 जाने क्रममा हिम पहिरोमा परि आरोहीहरूको निधन भएको प्रति दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति मार्फत उक्त दुर्घटनामा प्रख्यात आरोही निर्मल पूर्जा निम्स दाई सहित नेपाली आरोहीहरू पूर बहादुर गुरूङ युक्ता किली पेम्बा शेर्पा किलु निमा शेर्पा नवाङ थिन्डु शेर्पा गेलु शेर्पा तथा उहाँहरूसँगै ब्रड पीक चढ़ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ। नेपाली आरोहीहरू संलग्न रहेको आरोहण टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेतले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको सराहना पनि गरेको छ। अविरल वर्षापछि आएको पहिरोका कारण मुगुको पिना बालै गमगढ़ी सड़क खण्ड 2 सातादेखि अवरूद्ध हुँदा करिब 1 दर्जन गाउँका स्थानीयको जनजीवन प्रभावित भएको छ। सड़क सञ्चालन हुन नसक्दा सवारी साधन ठप्प भएका छन् भने सदरमुकाम गमगढ़ीसँगको आवागमन निकै कष्टकर बनेको छ। सड़क अवरूद्ध भएपछि स्थानीयहरू वैकल्पिक पैदल बाटो प्रयोग गरी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। वर्षायामका कारण पैदल मार्ग समेत हिलामे र जोखिमपूर्ण बनेकाले दैनिक कामकाज व्यापारिक गतिविधि तथा अत्यावश्यक सेवामा समेत असर परेको स्थानीयहरू बताउँछन्। सड़क अवरूद्ध हुँदा सदरमुकाममा आउजाउ गर्न दैनिक उपभोग्य वस्तु ढुवानी गर्न तथा बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउन समेत कठिनाई भइरहेको छ। कालीगण्डकी करिडोरको बेनी जोमसोम सड़क खण्डका विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सड़क स्तरोन्नति योजना सञ्चालन गरिएको छ। बेनी जोमसोम कोरला सड़क आयोजनाले म्याग्दी खण्डको गलेश्वरदेखि बैसरी र बैसरीदेखि तातोपानी खण्डका विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सड़क फराकिलो बनाउने तथा स्तरोन्नतिको काम थालिएको हो। यसअघि सड़क निर्माणका क्रममा पहिरोका कारण ठेक्काबाट हटाइएका खण्डहरूमा पहिरो नियन्त्रण गरेर सड़क फराकिलो बनाउने, कलभर्ट निर्माण गर्ने, ग्याविन जाली लगाउने, पक्की पर्खाल निर्माण गर्ने तथा सड़क ढलान गर्ने काम भइरहेको आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको काम समयमा सम्पन्न नहुँदा स्थानीयलाई आवत जावतमा समस्या भएको छ। हुलाकी राजमार्गको स्तरोन्नति गर्ने काम 2079 पुष मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएको भए पनि हालसम्म सम्पन्न हुन सकेको छैन। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको काम निर्माण सम्पन्न गर्नुपर्ने मितिभन्दा 3.5 वर्ष बढ़ी समय गइसक्दा पनि पूरा भएको छैन। हुलाकी राजमार्गको स्तर उन्नति गर्ने काम 2079 पुष मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो, तर पनि अझै 2 क्षेत्र मिलाएर 13.5 किलोमिटर सड़क कालोपत्रे हुन सकेको छैन। पूर्व पश्चिम अन्तर्गत सत्तीदेखि धनगढ़ीसम्म 7.5 किलोमिटर र उत्तर दक्षिण खकरोलादेखि लम्कीसम्म 6 किलोमिटर सड़क निर्माण हुन बाँकी रहेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका प्रमुख मुकुन्द प्रसाद लामिछाने:
कति भयो नि धनगढ़ीमा 10.5 किलोमिटर कालोपत्र गर्नुपर्नेमा 3 किलोमिटर कालोपत्र काम सम्पन्न भएको छ। बाँकी सड़क खण्ड 7.5 किलोमिटर कालोपत्र गर्न भएको छ। 4 लेनलाई पनि डबल लेनमा कन्भर्ट गर्दा पनि 6 किलोमिटर कालोपत्र गर्न भएको छ।
यसरी सम्झौता मितिभन्दा 3.5 वर्ष पर पुग्दा पनि सड़क कालोपत्र नहुँदा यहाँका नागरिकहरूलाई सड़कमा आवत जावत गर्न समस्या भइरहेको छ। टिकापुर छ नारायणपुरका स्थानीय चतुर प्रसाद खनाल:
हामी त सारी दुखी अवस्थामा छु। म त डेली साँझ बिहान हिँड्नु पर्ने बाटोमा, यो दुधको कारोबार मेरो, बाटाले गर्दा हामी कहिले दुध पोखिने, कहिले गाडी झल्ने कारण दुःख पाएका छु। र यी ठेकादारहरूले ठेकादार पाएका छन्, लिएका छन् अनि अरू अरू काम गरिरहेका छन्। जनतालाई दुःख दिने काम मात्रै छ।
स्थानीय भरत बम पनि सड़क समयमै नभन्दा आफू र यो सड़कमा आवजावत गर्ने सबैलाई धेरै दुःख भएको बताउनुहुन्छ।
अरूतिर विकास भए पनि तर यो बाटो खाल्टा खुल्टी दुनियाँदार छ। बर्खामा अहिले पानी परेको बेला हेर्नु, गाडी चलाउने मान्छे कति दुःख छ ड्राइभरलाई, कति गाडी चलाएर स्पिड लिउँ भन्दा पनि छैन, स्लो चलाउँ भन्दा त्यो यति बिजोग छ। कति वर्षदेखि त्यो बाटोमा एउटा गाडी राम्रो चलाउने लायकै छैन, दुःख छ क्या।
सत्यदेखि धनगढ़ीसम्म पूर्व पश्चिम 69 किलोमिटर र खकरोलादेखि लम्कीसम्म उत्तर दक्षिण 29.7 किलोमिटर सड़कको स्तर उन्नतिको लागि नेपाल सरकारले ठेक्का लगाएको थियो। सत्यदेखि धनगढ़ीसम्मको पूर्व पश्चिम सड़क खण्ड कालोपत्री गर्ने ठेक्का स्वच्छन्द जोशी जेबी धनगढ़ीले पाएको छ भने उत्तर दक्षिण लम्की खकरुला सड़क खण्डको कालोपत्री गर्ने ठेक्का रायमाझी गल्बा जगदम्बा जेबी काठमाडौँले पाएको छ। नसकिएको कामको लागि म्याद थपको प्रक्रिया शुरू भएको र म्याद थप अनुसार चालू आर्थिक वर्षमा काम नसकेपछि निर्माण कम्पनीसँगको सम्झौता तोडेर कार्यवाही गरिने बताउनुहुन्छ हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका प्रमुख लामी छाने।
सड़क खण्डको कालोपत्री गर्ने कार्य चालु आवामा म्याद थपेर सम्पन्न गर्ने लक्ष्य लिए। म्याद थप पाएका ठेक्काहरूको पनि म्याद थप अवधिभित्र ठेक्का सम्पन्न हुन नसकेको अवस्थामा ठेक्का टर्मिनेसनमा जान्छ। ठेक्का टर्मिनेसनप्रति हामीले लिखित र मौखिक ताकिता गरिरहेका छौँ, समयमा काम सम्पन्न गर्नु।
लम्की खकरुला सड़क खण्डको पहिलो तथा दोस्रो प्याकेज र सत्ती धनगढ़ी सड़क खण्डको भजनी पश्चिमको प्याकेज भने यसअघि नै कालोपत्रे भइसकेको छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
डडेलधुराको अजयमेरू गाउँपालिका 2 का 7 अव्यवस्थित बसोबासी परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा लाल पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिले अजयमेरू 2 का 7 अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरण गरेको अजयमेरू गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले जानकारी दिनुभयो। वर्षौंदेखि जग्गा जमीन कमाइरहेका तर नाममा लाल पूर्जा नभएका 7 परिवारलाई लाल पूर्जा वितरण गरिएको अजयमेरू गाउँपालिका 2 का वडा अध्यक्ष शिवराज भट्टले बताउनुभयो। बागमती प्रदेशका उपत्यका बाहेकका 10 जिल्लाका 91 स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले सार्वजनिक गरेको त्रिवर्षीय तथ्याङ्क अनुसार बागमती प्रदेशमा सवारी दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको हो। भौगोलिक हिसाबले चितवन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील मानिएका छन्। प्रदेशभर रहेका 91 जोखिमयुक्त ब्ल्याक स्पट मध्ये चितवनमा 17, धादिङमा 16, सिन्धुलीमा 14 र मकवानपुरमा 12 रहेका छन्। सेवा सुविधा र सड़कको अभावमा गाउँ छाडेका धनकुटाको फलामेटार लगायतका स्थानीय अहिले सड़क पूर्वाधार पुगेपछि गाउँ फर्किन थालेका छन्। धनकुटामा तमोर करिडोर र अन्य सड़क निर्माण भएपछि सदामटार, हंसमोरङ लगायतका क्षेत्रबाट बसाइसरी गएका मध्ये केही परिवार गाउँ फर्कने क्रम शुरू भएको हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटाको 24 गाउँपालिका वडा नम्बर 4 फलामेटारका महेन्द्र नेउपाने एक समय गाउँ छाडेर धनकुटा सदरमुकाम बस्दै आउनु भएको थियो। गाउँमा सड़क, बिजुली र खानेपानीको अभावका कारण नेउपाने गाउँ छाड्न बाध्य हुनु भएको थियो। तर तमोर करिडोर सड़क निर्माण भएपछि पुनः गाउँ फर्केर कृषिमा सक्रिय हुनु भएको छ। अहिले उहाँले करिब 30 रोपनी क्षेत्रफलमा आँप, एभोकाडो, सजीवन, सुपारी लगायतका फलफूल खेती विस्तार गर्नु भएको छ।
तमोर करिडोर आयो, अब यातायातको सुविधा पनि भयो, अहिले एउटा आँप बेच्छु भन्दा पनि पोर्टमै आएर खरिद गरेको अवस्था पनि छ। होइन, म आफै टिपेर आफै सदरमुकाममा लान्छु, धरान इटरीतिर लगाएर बेच्छु भन्दा पनि यातायातको सुविधा छ।
सड़क नहुँदा धनकुटाको फलामेटार दुर्गम क्षेत्र मानिन्थ्यो, तर अहिले सड़क, बिजुली, खानेपानी र टेलिफोन सेवा पुगेपछि गाउँको मुहार फेरिएको छ। बजार र स्वास्थ्य संस्थामा पुग्न सहज भएको छ भने कृषि उत्पादन बिक्री र दैनिक उपभोग्य सामग्री ल्याउन पनि सुविधा भएको छ। गाउँमा सुविधा बढेसँगै परिवार सहित पुनः गाउँ फर्क स्थानीय स्मृति लिम्बुले बताउनुभयो।
89 सालतिर गयौँ, 2-3 वर्ष वहीँनिर बसेँ। यहाँनिर चाहिँ अब यसो बाटोघाटो पनि आयो, सेवा सुविधा पनि थिएन पहिला, अनि अहिले चाहिँ रोडहरू पनि आयो। आफूलाई के सामानहरू चाहियो भने पनि किन्नलाई सहज भयो, कहीँ जानु पर्यो भने पनि सहज भयो।
सडक निर्माणसँगै गाउँमा आवत जावत र आधारभूत सुविधा सहज भएपछि केही परिवार पुनः गाउँ फर्कन थालेका छन्। तमोर करिडोर अन्तर्गत धनकुटा खण्डका सदामटार, हंसमोरङ लगायतका क्षेत्रमा पनि बसाई गएका मध्ये केही परिवार गाउँ फर्कने क्रम शुरू भएको स्थानीय विनोद भण्डारी बताउनुहुन्छ।
फलामेदारमै पनि चार पाँच परिवार पहिला बसाई सरेर गइसक्या फर्किया छन्। भैँसीमा एउटा दुईटा परिवार छ, सदाम मङ्समरङतिर पनि फर्केर कोही नयाँ व्यवसाय होटल पसलहरू गर्नु भएको छ, कोही कृषिमै पनि फर्किनु भएको छ।
सडक सञ्जाल विस्तार सँगै धनकुटाका विभिन्न गाउँमा बसाई सरेकाहरू पुनः फर्कन थालेका छन्। कुनै समय सडकको अभावले गाउँ छाडेकाहरू अहिले सडककै सुविधाले गाउँ फर्किरहेका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको मादुरा टापुमा एक डुंगामा आगो लाग्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने 41 जना बेपत्ता भएका छन्। डुंगामा आग लागि भएपछि 13 यात्रुहरू समुद्रमा हामफाल्दा 100 हताहती भएको खोज तथा उद्धार अधिकारीहरूले बताएका छन्। इन्डोनेसियामा समुद्री दुर्घटना नियमित रूपमा हुने गर्छ। यो 17,000 भन्दा बढ़ी टापु भएको द्वीप समूह हो र आंशिक रूपमा कमजोर सुरक्षा मापदण्ड तथा अप्रत्याशित मौसमका कारण यस्ता घटना हुने गर्दछ। गत महिना सेलायर नजिकै 70 भन्दा बढ़ी यात्रु बोकेको डुंगा डुबेको थियो। श्रीलंकाको एक कारागारमा कैदी बन्दी बीच भएको दंगा नियन्त्रणका लागि आज 100 सैनिक र विशेष कमाण्डो परिचालन गरिएको छ। क्षमता भन्दा बढ़ी कैदी रहेको सो कारागारमा भएको झडपमा एक कैदीको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। प्रहरीका अनुसार राजधानी कोलम्बो नजिकै रहेको महारा जेलमा हिजो कैदीहरूले विभिन्न भवनमा तोड़फोड़ गरेका थिए। महारा जेलमा 4,100 कैदी बन्दी राखिएका थिए, जुन जेलको क्षमता भन्दा करिब 4 गुणा बढ़ी हो। श्रीलंका अन्य कारागारमा पनि क्षमता भन्दा बढ़ी कैदी राख्ने समस्या रहेको अधिकारीहरूले बताएका छन्। 2020 नोभेम्बरमा पनि त्यही जेलमा भएको दंगामा गोली चल्दा 11 कैदीको मृत्यु भएको थियो भने करिब 120 जना घाइते भएका थिए। पेरूको नाजगा शहर नजिक युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा 13 जनाको मृत्यु भएको छ। उक्त विमान प्रसिद्ध नाजगा लाइन्सको दृश्यावलोकन गराउन उडाइएको थियो। नाजगा नगरपालिकाका अनुसार विमान नजिकैको ईका शहरबाट उडेको थियो। अब आर्थिक समाचार। आर्थिक समाचार एकैछिनपछि प्रसारण गर्नेछौ। अब खेल समाचार।
जापानमा आयोजना हुने आगामी 20 एसियाली खेलकुद एसियाडमा नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा गरेर कञ्चनपुरका 9 जना खेलाड़ी सहभागी हुँदैछन्। सुदूरपश्चिममा खेलाड़ी उत्पादन गर्ने जिल्लाका रूपमा परिचित कञ्चनपुरबाट उत्पादन भएका महिला तथा पुरूष गरी 9 जना खेलाड़ी र 3 प्रशिक्षक एसियाली खेलकुद प्रतियोगितामा परेका छन्। एसियाली खेलकुदमा पुरूष र महिला कबड्डी खेलमा प्रमुख प्रशिक्षकको भूमिकामा विष्णुदत्त भट्ट सहित राष्ट्रिय कबड्डी टीम अहिले भारतको हरियाणामा प्रशिक्षणमा छन्। 20 एसियाली खेलकुदमा महिला कबड्डी टीममा कञ्चनपुरका मानमती विष्ट, रविना चौधरी, जयन्ती बडु र मनिषा जोशी छन्। आगामी सेप्टेम्बर 19 तारीखदेखि अक्टोबर 4 तारीखसम्म जापानको नागोया र आइची शहरमा नेपालको तर्फबाट 23 खेलको प्रतिनिधित्व गर्दै खेलाड़ी सहभागी हुनेछन्। बंगलादेशमा आगामी नोभेम्बरमा आयोजना हुने साफ च्याम्पियनशीप फुटबलको ड्र सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले च्याम्पियनशीपका लागि नेपाल बाहेक 6 टोलीको ड्र सार्वजनिक गरेको हो। अखिल नेपाल फुटबल संघ एन्फा विश्व फुटबल महासंघ फिफाको प्रतिबन्धमा रहेका कारण नेपाल साफबाट वञ्चित भएको छ। नोभेम्बर 17 तारीखसम्म सञ्चालन हुने च्याम्पियनशीपमा सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। जसअनुसार समूह एमा आयोजक बंगलादेश, श्रीलंका र भूटान रहेको छ। यस्तै समूह बीमा साबिक विजेता भारत, पाकिस्तान र मालदिव्स रहेको छ। काभा च्याम्पियनशीप महिला लीग भलिबल नेपालले आयोजना गर्ने भएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले कार्तिक 15 देखि 21 गतेसम्म च्याम्पियनशीप आयोजना गर्ने निर्णय गरेको हो। नेपाल ओलम्पिक संग्रहालयले नेपालको खेलकुद इतिहास संरक्षण र प्रवर्धनका लागि साउन 19 देखि 21 गतेसम्म खेलकुद प्रदर्शनी गर्ने भएको छ। संग्रहालयको 33 वार्षिकोत्सवको अवसरमा बियोन्ड मेडल्स प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री शीर्षकमा प्रदर्शनी गर्न लागेको हो। बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा हुने प्रदर्शनीमा खेलकुद र खेलाड़ीसँग सम्बन्धित तस्विर राखिने आइतबार आयोजित पत्रकार सम्मेलनमा संग्रहालयकी अध्यक्ष शशी श्रेष्ठले जानकारी दिनुभयो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज देशको हिमाली, पहाड़ी तथा तराई भूभागका विभिन्न स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा भारी तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। काठमाडौँको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस, वर्षा 24.5 मिलिमिटर। पोखराको अधिकतम 28.1 डिग्री सेल्सियस, न्यूनतम 23.1 डिग्री सेल्सियस, वर्षा 20.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 6.1 मिलिमिटर। दिपालको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकमा एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्नुपर्नेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन 24 गते बस्दै अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत बिक्री वितरण भएका 100 भन्दा बढ़ी शंकास्पद नक्कली उत्पादन वाणिज्य विभागद्वारा नियन्त्रणमा र इण्डोनेसियाको मधुरा टापुमा एउटा डुंगामा आग लागे हुँदा कम्तीमा 5 जनाको मृत्यु, 41 जना बेपत्ता। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।